بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين والصلاة والسلام على سيدنا محمد وعلى آله الطاهرين. ہمارے گفتگو رہے گا مجھے ہمارے بیچ میں گیپ بہت ہے لیکن جہاں پہ میں نے بات ختم کی وہیں سے جوڑنا پڑے گا. تو ہم بات کر رہے تھے توحید پر نہج البلاغہ کے حوالے سے. میرے جو جناب امیر المومنین علیہ السلام نے توحید بیان فرمائی ہے اس کو ہم سمجھنے کی کوشش کر رہے ہیں. اور ظاہر ہے کہ آپ کے کلمات کا ہمارے پاس جو سب سے اہم ماخذ اور سرچشمہ ہے وہ نہج البلاغہ ہے. تو اس حوالے سے میں نے کچھ باتیں کرنے کی کوشش کی تھی اور اس میں جو چیزیں ہم نے ڈسکس کی وہ یہ ہے کہ ہمارے قدر خدا کا کیا مطلب ہے, نفی صفات اور نفی کیفیات جو خدا کے ذات سے جن کے بارے میں آپ نے سفارش کی ہے اس کا مطلب کیا نکلتا ہے کہ خدا کی ذات سے صفات اور کیفیت کی نفی کیوں کر ممکن ہے اور ہم کیا کہنا چاہتے ہیں جملوں سے. اس کے بعد ہم نے ڈیان اور غنی کی کچھ صفات کے حوالے سے بات کی. میرے مثال کے طور پر خدا کے ازلی اور ابدی ہونے کا کیا مطلب ہے, خدا کی فاعلیت جسمانیت کی ہوتی ہے, خدا کا غنی ہونا کیا ہے. اگر آپ کو یاد ہوگی کہ ہم نے کہیں کہ غنی اللہ بے استفاع کرتے ہیں کہ خدا غنی ہے لیکن کسی استفانے کے ذریعے سے نہیں. فاعل اللہ بے اضطراب عالجن, فاعل ہیں لیکن آلات اعضاء و جوارح کی اضطراب اور حرکت کی وجہ سے نہیں. مقدر لا بے جو فکر ہیں, تقدیر کرنے والا ہے لیکن فکر کی جوانی کے ذریعے سے نہیں. اس کی میں نے کوشش کی کہ آپ لوگوں کے سامنے اس کی وضاحت کر سکوں ہر امکان. پھر شاید ایک بہت اہم گفتگو جو ہماری اس دوران میں رہی وہ سورہ اخلاص کی کے اندر خدا خداوند کریم کی چار صفات کے حوالے سے, ہوا اللہ فاحد اور فلا. اور اس میں ظاہر ہے کہ جو سب سے نئی چیز ہمارے لیے تھی وہ ہوا کے معنی. یعنی ابھی بھی کئی مختلف فورمس پہ ایسے بات کرنے کا موقع ملتا ہے تو ایک بات جو میں اکثر دہراتا ہوں وہ یہ کہ ہماری جو غفلت ہے یا ہمارے جو مسائل ہیں اس کی بہت بڑی وجہ خود ہمارا متوجہ نہ ہونا ہے. اس کی بہت بڑی وجہ ہماری قدم توجہ ہی ہے. مجھے ایک بزرگ بیٹھے تھے, میں کہا کہ اب میں آپ کی خدمت میں جسارت کرتا ہوں کیونکہ آپ کو تھوڑا بہت مجھے جان گئے پہچان گئے تو اب میں تھوڑی گستاخی کر سکتا ہوں اس کہ اتنے عرصے سے آپ قل ہو اللہ احد کا ترجمہ وہ اللہ نہیں ہے پڑھے جا رہے ہیں لیکن کبھی آپ رک کے سوچتے نہیں ہیں کہ وہ کا جو لفظ ہے وہ خدا کے لیے اللہ کے لیے استعمال ہو سکتا ہے نہیں ہو سکتا. کیا آپ اردو میں ترجمہ پڑھ رہے ہیں, وہ اردو میں تو مقامات کے لیے آتا ہے یا تو وہ اشارہ کر رہا ہے یا وہ کسی غائب کے لیے آ رہا ہے. یعنی اگر ہم زمین کے طور پر بھی وہ استعمال کر رہے ہیں تو زمین کس کے لیے ہوتی ہے جو نہیں ہوتا آپ کے سامنے, ورنہ آپ متکلم کا کوئی سیوا استعمال کرتے ہیں, مخاطب کا سیوا استعمال کرتے ہیں. تو خدا نہ قابل اشارہ ہے نہ غائب ہے. تو ہم اس کو بس ترجمہ پڑھے جا رہے ہیں پڑھے جا کے پڑھے جا کے سوچنے کی قیمت. تو ہماری جو سب سے بڑی مصیبتوں کی وجہ یہ ہے کہ ہم جس طریقے سے اپنے دوسرے معاملات اور امور میں توقع کرتے ہیں, سوچتے ہیں, غور کرتے ہیں, پلان کرتے ہیں چیزوں کو, دین کے معاملے میں بالکل نہیں کرتے. اس وجہ سے ہمارے مسائل زیادہ شدید ہیں. مہاراج تو میں بات کر رہا تھا آپ سے توحید کے حوالے سے اور میں نے یہ بھی آپ کی خدمت میں عرض کیا تھا کہ شاید اس سے زیادہ عرض کرنا ممکن نہ ہو نظریاتی اور فلسفی اعتبار سے کیونکہ امیر المومنین علیہ السلام کا کلام علمی ہے اور اس کے لیے دقیق علمی اصطلاحات کو سمجھنے کی ضرورت بہر حال ہے. جیسا کہ ہمیں بہتر کرنی پڑی کہ صفت کیسے کہتے ہیں, کیفیت کیسے کہتے ہیں, صفت حقیقت کو کیوں نہیں مکمل طور سے واضح کر سکتی, یعنی کہ صفت ایک ابہامی چیز ہے, اینڈ سو آن. بہت سارے مسائل ہم حل کر سکیں. تو اب اس میں میری اپنی نااہلی ایک جگہ پر اور الفاظ کی کمی دوسرے مقام پر, اور تیسرا خطرہ یہ کہ کہیں کوئی غلط بات آپ کے ذہن میں چلی جائے کہ جس سے مطلب کچھ کر سمجھ لیا ہے. تو اس لیے ہم تھوڑا سا اپنے ٹریک کو بدلتے ہوئے اس موضوع کی طرف آتے ہیں کہ جس میں آئمہ تحریر علیہ السلام نے خدا کی معرفت کی جانب, خدا کی شناخت کی جانب توجہ دلائی ہے مخلوقات کے ذکر کے حوالے سے, کہ شاید ہم جیسے افراد کے معیار کے اعتبار سے وہ چیز زیادہ ہمارے لیے آسان اور سمجھنے کے قابل ہے. میں اعادہ دیکھنا کہ آپ کے سامنے کر دوں کہ ہم نے بات کی تھی کہ نجر برابر میں خطبہ اول اس میں توحید کے حوالے سے جملات موجود ہیں, جن میں سے پانچ جملے میں آپ کے سامنے پڑے کہ اول الدین مار لے پتو ہوں اور کمال معرفت تصدیق ہوں, اور پھر اس کے بعد اخلاص اور اخلاص نبی صفات, اور پھر میں پانچ جملے آپ سے پڑھے تھے میں. اور دوسرا آپ کا خطبہ ہے جس کا نمبر مفتی جعفر حسین صاحب کے اس میں ترجمہ کی ہوئی نظر براہ میں 184/184, اور اس خطبے کے بارے میں کہا گیا ہے کہ یہ توحید کے بلند ترین مطالب پر حاوی ہے. تو اس میں کچھ جملے جو سارے ہیں, ازلی ہونا, غنی ہونا, خدا کے پیڑ کی کیفیت میں محسوس ہونا, یا من ہوں, اس قسم کے جو جملے ہیں یہ سارے خطبہ نمبر 184 میں آپ کو ملیں گے. تو آپ مزید اگر اس کو آگے بڑھنا چاہیں, مطالعہ کرنا چاہیں, تو ان دو خطبات کا اور خاص طور سے 184 اس کو لیں. اس کے بعد جو چیز میں آپ کی خدمت میں ایڈ کر رہا ہوں کہ آپ نے اس قرآن کریم میں جناب امیر علیہ السلام کے کلمات میں کئی مقامات ہمیں ایسے ملتے ہیں کہ جہاں پر مخلوق کے ذریعے سے خالق کی نشاندہی کرے گی, جہاں پر مخلوق کی معرفت کے ذریعے سے خالق کی معلوم کی معرفت کرے گی, اور یہ چیز ہم جیسے لوگوں کے سمجھنے کے لیے نسبتاً زیادہ آسان ہے بہ نسبت اس کے ہم ان علمی نکات پر بہت زیادہ دقت کے ساتھ بات کریں, اور وہ چیز ہمارے لیے ایک ذہنی الجھن کرا کر ہے. تو میں نے پہلی اس میں یہ مناسب سمجھا کہ اس سے آپ کو آشنا اور روشنا ضرور کرا دیں, کیونکہ یہ بات ہم پہلے بھی بیان کر چکے ہیں کہ خداوند کریم نے انسانوں کے لیے تین قسم کی چیزیں اتاری ہیں, تین قسم کے انسانوں کے مطابق کتاب اور پیغمبر صاحبان آپس کے لیے, معجزات پیغمبر عوام الناس کے لیے ہیں, اور جو لوہا آسمان سے اتارا گیا ہے وہ پاسوں کو پا لے ٹھیک. تو حقیقت جو صاحبان عقل ہیں ان کے لیے کتاب اور خود پیغمبر ہے, لیکن عوام الناس کو نہ کتاب سمجھ میں آتی ہے نہ پیغمبر سمجھ میں آتی ہے. لیکن جب تک مثال کے طور پر پیغمبر ہے کہ ہم چاند دو ٹکڑے نہیں کریں گے کسی کو سمجھ میں نہیں آئے گا جا کے سنیں. اسی طریقے سے حضرت موسیٰ کے ہاتھ میں ہنسنا اشتہار نہیں بنے گا تو کسی کو نہیں سمجھ میں آئے گا کہ رسول اللہ ہے. مگر معروف ہے چند سلمان ابو ذر اس قسم کے افراد کہ جناب ابو ذر جب آئے پیغمبر اکرم کی خدمت میں تو صرف چہرے پر نظر پڑی ہے اور آپ نے کرنا پڑ گیا. یعنی کیا مطلب کہ جناب ابو ذر کو ان معجزات کی ضرورت نہیں ہے, وہ حق شناس ہیں, صاحب عقل ہیں. تو جو صاحب عقل ہیں اس کے لیے خدا نے کیا نازل کیا, کتاب اور میزان اور پیغمبر کو. عوام الناس کے لیے پیغمبر کے ساتھ ظاہری مادی معجزات جن کے ذریعے سے وہ حق کو سمجھتے ہیں, اور تیسرا جو کافروں فاسقوں فاجروں مشرقین کے لیے اس کے لیے وانزل نہاری پیر باکسن شریف اور مناتا ان کے لیے ہوا کہ وہ سوائے تلوار کے یا بندوق کے اور وہی سمجھتے ہیں ٹھیک. تو اس لیے میں جب ناصر سمجھا کہ تھوڑا ہم اب اس رستے پر آئیں کہ جو علماء طاہرین علیہ السلام نے مخلوقات کے حوالے سے ظواہر کے حوالے سے جو معرفت توحید کرائی ہے اس پر بات کریں, شاید وہ ہمارے لیے نسبتاً زیادہ مفید ہے وہ چیز. یہ تذکرہ پہلے بھی کر چکا ہوں, ذرا اس کو دوہرا دوں کہ خداوند کریم نے اپنی جو آیتیں ہیں उनको किस तरीके से लोगों के सामने रखा है और अपने बंदों के दराजा खुद परवरदिगार की नजरों में कहते हैं। सूरह जासिया की आयत है 3-4-5 یعنی وہ انسان کہ جو صرف آسمان اور زمین پر نگاہ کرتا ہے نظر کرتا ہے یہ اس کی ایمان لانے کی کافی ہے کیونکہ خود وجود اس بات کی گواہی دیتا ہے کہ اس کا کوئی موجود ہے صرف زمین اور آسمان پر نظر کرنا ایمان لانے کی کافی ہے اس میں آیتیں ہیں مومنین کے لیے وفی خلقکم ومن یبث من دابۃ آیات لقومی یوقنون اور جو ہم نے تم کو خلق کیا تمہاری خلقت میں اور جنہیں ہم نے منتشر کر دیا جو چلنے کرنے والے حیوانات اس زمین میں ان میں ایک کے لیے نشانیاں ہیں صاحبان یقین کے لیے ہمارے ایمان سے ایک درجہ اوپر آئے کہ پہلے سے آپ نے دیکھا ہے جیسے مثال کے طور پر آپ نے دیکھا کہ یہ ٹیبل ہے یہ ہے آپ اس بات کے قائل ہوئے کہ اس کا رنگ بنانے والا ہے اس کے بعد آپ نے اس کی خلقت پہ غور کیا آپ نے دیکھا کہ یہ کتنے اچھے طریقے سے بنائی گئی ہے اس میں مٹیریل کتنا اچھا استعمال ہوا ہے اس کا بیلنس کتنا اچھا ہے تو آپ کو کیا ہوگی بنانے والے کی حکمت اور تدبیر پر یقین حاصل ہوگی کہ جو بھی اس کا بنانے والا ہے وہ صاحب حکمت ہے صحیح ہو کے نام اپنی ہے تو جیسے کمپیوٹر کی مثال ہے کہ ہمیں نہیں پتا کہ کمپیوٹر کس نے بنایا ٹھیک ہے لیکن جب ہم نے کمپیوٹر کو کام کرتے ہوئے دیکھا جب ہم نے اس کے فنکشنز کو جانا اس کے اندر محیول امور اس کے کاموں کو پہچانا تو ہم کس بات کے قائل ہوئے یعنی ہمیں اس بات کا یقین حاصل ہو گیا کہ اس کا بنانے والا صاحب حکمت ہے تیسرا درجہ وقت آسمانوں اور زمین کے دن اور رات کے اختلاف میں جو کچھ خدا نے آسمان سے تمہارے لیے رزق اتارا پھر اس کے ذریعے سے زمین کو اس کے مردہ ہونے کے بعد زندہ کر دیا ہواؤں پہ چلنے پھرنے میں اس میں کس کا کس کے لیے نشانی ہے آیاتم لقومی یا عقل والوں تو عقل والوں کا مرتبہ کہاں پر ہے ایمان اور یقین والوں سے اوپر ہے یعنی وہ لوگ جو اپنی عقل کو استعمال کرتے ہیں عقل کو استعمال کرنے کا کیا مطلب کہ آپ نے صرف یہ نہیں دیکھا کہ یہ کمپیوٹر کے فنکشنز کیا کیا ہیں بلکہ آپ کو یہ بات بھی پتا چل گئی کہ بنانے والے نے اس کو بنایا کیسے اس کے اندر سسٹمز کیسے ورک کرتے ہیں آپ کو یہ بات نہیں پتا چلے گی تو یہ اس مرتبے پر کون ہوتے ہیں کہ وہ لوگ جو نظام میں خدا کو بھی سمجھ رہے ہیں یعنی پہلے مرتبے میں کون مومنٹ کہ جو دیکھ رہے ہیں کہ کائنات خدا نے بنائی اور ظاہر ہے ہر بنانے والے کے لیے کوئی بنانے بنی ہوئی چیز کے لیے بنانے والا چاہیے یہ مومنٹ کہ جس کا قلب اس بات سے مطمئن ہے کہ ہاں یہ زندگی ہے یہ زمین اور آسمان ہے تو پتا نہیں اس سے آگے بڑھ کے کہ جب اس نے دیکھا کہ یہ مخلوق ہے کس قسم کی اس مخلوق میں کیا کیا حکمتیں تو اسے یقین ہو گیا کہ ہاں بنانے والا کوئی معاملے اس کی نہیں حکیم ہے مدبر ہے قادر ہے فرد ہے عالم ہے لیکن جب اس نے اس کے اندر چلنے والے سارے نظاموں کو بھی سمجھ لیا کہ یہ سسٹم کس طریقے سے چلتا ہے خدا کا نظام تو وہ کیا ہو گیا وہ عقل ہو گیا اور عقل کرنے عقل استعمال کرنے والوں کے لیے تفکر کرنے والوں کے لیے خدا نے کیا کہا کہ ان کے لیے ہم نے اپنی کائنات کو مسخر کیا سخر لکم ما فی السماوات وما فی الارض جميعا منه تو ان سب کا سب ہم نے تمہارے لیے مسخر کیا ان فی ذلک لآیات لقوم یتفکرون یعنی خالی آپ کو ایمان سے یہ کنٹرول نہیں ملے گا کائنات کا. آپ کو کنٹرول جیسے ملے گا کائنات کا خدا کی مخلوقات سے تعقل اور تفکر سے. کہ اگر آپ یہ چاہتے ہیں کہ خدا کا نظام آپ کے ہاتھ میں آ جائے, آپ اس کو کنٹرول کریں, آپ اس کو چلائیں, آپ اس پہ قابو پائیں, تو آپ کو کس جگہ معیار میں آنا پڑے گا؟ صاحبان عقل کے معیار میں آنا پڑے گا, متفکرین میں شامل ہونا پڑے گا. خدا نے یہ چیز ان کے لیے رکھی کیونکہ وہ لوگ وہ ہیں جو سمجھتے ہیں کہ خدا کا نظام کیسے ورک کرتا ہے, کیسے چلتا ہے. تو یہاں پر ہمارے لیے ایک تشویق کا پہلو ہے, شوق کا پہلو ہے کہ نہ صرف یہ کہ اگر ہم خدا کے کاموں میں, خدا کے افعال میں غور و فکر کریں گے, خدا کے نظام کو پہچانیں گے, تو نہ صرف یہ ذریعہ ہمارے لیے خدا کی معرفت کی راہیں کھولے گا بلکہ ہمیں اس مقام پر پہنچا دے گا کہ جہاں پر ہم خدا کے نظام کو کنٹرول بھی کر سکتے ہیں, اس کو چلا بھی سکتے ہیں, صحیح معنوں میں خلیفہ خدا بن سکتے ہیں, خدا کے نائب بن سکتے ہیں. اور اسی چیز کی ایک مثال خود قرآن کریم میں دی ہے, آیت الکرسی کے بعد کی تین آیتیں. آیت الکرسی کو ہم تین آیتوں پر, جیسے آیت الکرسی ایک آیت ہے لیکن ہم اس کے بعد کی دو آیتوں کو بھی اس کے ساتھ شامل کر کے پڑھتے ہیں. اس کے بعد کی تین آیتیں عجیب و غریب مطالبہ ہیں. الم ترا بلزی خاص جو ہے ابراہیم ہمارے یہاں سے شروع ہوتا ہے, کیا تم نے اس کو دیکھا کہ جس نے ابراہیم سے اس کے رب کے بارے میں جھگڑا لیا؟ ایک واقعہ, ایک آیت میں, اس سے اگلا واقعہ اگلی آیت میں جناب عزیر کا نام نہیں لیا, یعنی کہ وہ شخص جو ایک بستی پر گزرا اس حالت میں کہ وہ اپنی چھتوں پر گری پڑی تھی اور اس نے اس کو دیکھ کر کہا کہ ان کو پتا کیسے زندہ کرے گا, اور پتا نے کر ان کو موت دی, سو سال تک وہ وہیں پر رہے اور پھر وہ واقعہ. اور تیسرا واقعہ یہ کہ جب تمہیں مقام میں ابراہیم ہو, تو جب ابراہیم نے اپنے رب سے کہا ارمی کلفا توڑیے موتا اولم تو میں انہوں نے کہا ولاکن لطمانی نہ پلوی. اب یہاں پر عجیب چیز ہے, یعنی یہ معرفت کی عجیب مراحل ہے کہ پہلی آیت میں حضرت ابراہیم علیہ السلام کی حجت ہے, یعنی حجت سے مراد ایک مکالمہ ہے کافر سے جو خدا کا موقع ہے, یعنی محروم, اس کے لیے وہ دلیل کہتے ہیں. دوسری آیت میں ایک خدا کا بندہ ہے اور وہ خدا کا بندہ اس معیار پر ہے کہ جس کے استفسار کا جواب دینا خدا ضروری سمجھتا ہے, یعنی جیسے ہم صبح شام سوال کرتے ہیں لیکن خدا کے لیے ضروری نہیں ہے خدا کی نظر کہ ہم جیسا کہ ہر سوال کا جواب دیں, لیکن کچھ بندے ایسے ہوتے ہیں کہ وہ جب بھی خدا سے سوال کرتے ہیں تو خدا کے لیے ضروری ہوتا ہے کہ جواب دیں. کچھ بندے ایسے ہوتے ہیں تو ان بندوں ایسے ایک بندے ہوئے ہیں کہ انہوں نے ایک چیز پوچھی, ایک سوال خدا کی بارگاہ میں پیش کیا اور خدا نے اس کا عملی جواب ان کو عنایت فرمایا. ان کا سوال کیا تھا کہ یہ ہڈیاں جو بکری پڑی ہیں جن کا سرما مسجد ہے, انسانوں کا کچھ سراغ نہیں, یہ سب کے سب آخرت میں کیسے زندہ ہو جائیں گے, قیامت میں کیسے زندہ ہو جائیں گے؟ ان کا سوال یہ تھا کہ مردے کیسے زندہ ہوں گے اس طریقے سے آزار یا جسم کے منتشر ہونے کے بعد. حضرت ابراہیم علیہ السلام کا سوال اس کے علاوہ تھا, ان کا سوال یہ تھا کہ خدا تو دکھا کہ تو مردے کو کیسے زندہ کرتا ہے. رب ارینی کلیفہ توڑیل موتا, یہ تیرا فیل ہے میت کو ہی کرنا, اس فیل کی کیفیت کیا ہے میں یہ دیکھنا چاہتا ہوں. تو اس کا جواب علیحدہ طریقے سے ہے, یعنی کہنے کا مقصد میرا صرف یہ ہے کہ اگر ہم زندگی میں موجود خدا کی نشانیوں پر غور کریں تو ان میں بھی ہماری معرفت کے لیے, ہماری سمجھ کے لیے, ہماری عقل کے لیے پیش بہا ذخائر موجود ہیں کہ ہم توجہ نہیں کر دیں گے چیز کی طرف. جو کچھ ہمارے سامنے ہے کہ جیسے وراثا کا ایک جملہ ہے کہ تم کس مکاشفے کی بات کرتے ہو, یعنی مکاشفہ جب سمجھتے ہیں پردے ہٹ جائیں, کچھ نظر آنے لگے ہو, یعنی کوئی کائنات کے ایک ایک ذرا مکاشفہ ہے, اس کو نظر تو کرو, یعنی کائنات پر حکیمانہ اور عاقلانہ نظر تو کرو, एक एक जरा तो वही थी गाड़ी जगह कहीं हमने अपनी जरूरत की और इस बारे में बहुत अच्छे अच्छे बहुत खूबसूरत बातें हैं जो सामने आती हैं कि मैं निजी महफिलों में जुम्मे के वाकत सुना भी चुका हूँ कि मिसाल के तौर पर सैयद हाशिम हद्दाद से किसी ने पूछा कि तजर्बत क्या है, तजर्बत आप समझते हैं, तजर्बत का मतलब क्या है, इन्हें आमतौर से लिए जाते हैं, इसका मतलब गैर मादी इंसान के लिए हालत तजर्बत उसको कहते हैं आमतौर से कि आपकी रूह आपके जिस्म से अलहदा हो जाए, यानी आप अपने आप को किस हालत में देखें, गैर मादी हालत में देखें, अभी यानी कि हम ये कहते हैं कि हम एक जिस्म है और रूह है और हमारे लिए ये बात मयस्सर है कि हम अपनी रूह को जिस्म से अलहदा कर सकें, मिसाल के तौर पर रियाजतों के जरिए से, कोशिशों के जरिए से, इबादतों के जरिए से, और जब हम अपनी रूह को अपने जिस्म से अलहदा या पाक करके देखेंगे तो ये हालत तजर्बत है, तजर्बत है मादियत से पाक, अपने वजूद को किस हालत में देखना है, उस हालत में कि जब उसमें मादियत वाली कोई चीज नहीं, आमतौर से तजर्बत किस चीज को समझा जाता है, बताया उनसे ये बात पूछी गई कि तजर्बत क्या है, उन्होंने कहा तजर्बत ये है कि इंसान इस मुशाहिदे तक पहुंच जाए, मुशाहिदे इन्हें देखने के काबिल हो जाए कि मेरा असल वजूद इस जाहिर के अलावा कुछ और है, असल वजूद इन्हें मैं जो हूं वो इस जाहिर के अलावा कुछ और है, और उसकी उन्होंने बड़ी खूबसूरत मिसाल दी बयान करने वाले को, फरमाते हैं कि एक शख्स था जो बहुत परेशान रहता था कि मैं कहीं फोन आ जाऊं कहीं घूम ना पाऊं, तो उसने क्या किया, बड़ा सा कद्दू लिया, उसके बीच में सुराख किया, उसमें रस्सी डाल दी और अपने गले में रख दिया। अब उसने कहा ये कद्दू जो है मेरी अलामत निशानी है, मेरी आइडेंटिफिकेशन है, अब जहां भी मैं जाऊंगा लोग पहचान लेंगे कि ये वो कद्दू वाला है और ये उस जगह रहता है, यानी उसने उसको अपनी शराब बना ली। किसी शख्स के साथ वो सफर में था, रात को दोनों सोए तो उसके हम सफर को शरारत सूझी, उसने वो कद्दू उसके गले से उठा के अपने गले में डाल लिया। अब जब वो नींद से बेदार हुआ तो शिशो बंद पड़ गया, अब वो कहता है मैं ये हूं और अगर मैं ये नहीं हूं तो कद्दू यहां क्यों नहीं है, यानी अपने साथी की तरफ इशारा करके कहते हैं क्या ये मैं हूं, मैं क्यों हूं इसलिए कि कद्दू उसके गले में और मेरी शनाख्त ये थी, और अगर ये मैं नहीं हूं जो कि मुझे लग रहा है तो फिर कद्दू यहां क्यों नहीं। तो इससे वो बयान फरमाते हैं कि ये हम जो अपनी जिंदगी में जिस्म, मान, स्टेटस, क्वालिफिकेशन, अजदाद, इन सबको अपनी शनाख्त का वसीला बनाते हैं, ये वो कद्दू है जो गले में डाला है, ये वो कद्दू है, और जब कवर में जाएंगे तो ये जब उतर जाएगा तो शशोपन में पड़ जाएंगे कि मैं कहा, और अगर ये मैं हूं तो वो कद्दू में चलेंगे। तो ये उन्होंने का तजर्बत क्या है कि इंसान इस मुशाहिदे को हासिल कर ले कि मैं ये नहीं हूं, ये असल तजर्बत, ये मार्ग है, असल मार्ग यह है कि तुम इस बात को पहचान लो कि तुम्हारी हकीकत क्या है। तो ये सारे के सारे क्या है, ये वही मन अरफा नफसा हूं फकत अरफा रब्बहू के मना है कि असल में अगर आप देखें तो सारे का सारा जो जिंदगी का खेल है ना वो इन दो जुमलों पर ही घूमता है, मन अरफा नफसा हूं कि इंसान अपने आप को पहचाने और अपने आप को पहचाने, अपने आप को पहचाने, अपने आप को पहचाने, ये पूरी साइड है, इन दो मार्फतों में सारी जिंदगी होती है। तो हम बात कर रहे थे तौहीद के हवाले से, तौहीद में एक जुमला और मुझे बहुत अच्छा याद आता है कि तौहीद का मरतबा क्या होना चाहिए कम अज कम, कि मिर्जा अली कादरी के पास आके किसी ने कहा कि मैं जिक्र करना चाहता हूं ला इलाहा इल्लल्लाह व मुहम्मदुर रसूल अल्लाह, इलाह इल्लल्लाह दुरुस्त है सही, उन्होंने ना हां में जवाब दिया ना में जवाब दिया, दूसरी तुम वहां करके बैठे थे। پھر بعد میں خود فرمایا شاگردوں سے کہ اگر میں ہاں کہوں تو اس کا مطلب یہ ہوگا کہ میں اس کے اور کی تعریف کر رہا ہوں, جبکہ میں سمجھ رہا ہوں کہ یہ بیچارہ لا ہے لا الہ الا اللہ کے مفہوم سے بالکل بے خبر ہے. کیسے پتہ ہی نہیں لا الہ الا اللہ لا حول ولا قوت کا مطلب کیا ہوتا ہے, اس کو کچھ نہیں پتا, صرف لفظ ہے اس کے لیے. اگر میں نہیں کہہ دوں تو وہ یہ سمجھیں گے کہ میں لا الہ الا اللہ کو غلط کرا دے رہا ہوں. تو میرے پاس اس موقع پر نہ ہاں کہنے کا موقع ہے نہ کہنے کا موقع ہے, بلکہ ایسے شخص سے میں یہ کہتا ہوں کہ تو کم از کم اتنا سمجھ لے کہ جس لفظ کے ذریعے بھی جو اپنے رب کو یاد کرے تیرا لفظ اس سے موقع ہے, یعنی جن الفاظ کے ذریعے بھی تو خدا کو پکارو, جن لفظوں کے ذریعے بھی تمہارا خدا اس سے بات کرنا, کہ کم از کم یہ وعدہ ہونا چاہیے تاریخ ہم جیسا چاہتے ہیں کہ جن کے سامنے پردوں بہت آ رہے ہیں, جن کے سامنے تاریخیاں بہت آ رہے ہیں, کم از کم یہ تو نہیں ہو پائی کہ یہ نہیں سمجھیں گے ہم نے سورہ حمد پڑھ لی تو خدا کی توہین کہاں پتا کرتے ہیں, سورہ اخلاص پڑھ لی تو توہین کہاں پتا کرتے ہیں, یہ نہیں سمجھنا, بلکہ یہ کہ جو لفظ تمہاری زبان سے ادا ہو رہے ہیں تمہارا رب الہ معبود اس سے مانگ رہا ہے جو تمہارے ذہن میں تصور ہو رہا ہے, کیوں اس کا اتنا ٹھیک. تو وہاں اب میں اصل بات سے مروج ہو جاتا ہوں کہ ہم کس بات پر ڈسکس کرنا چاہ رہے ہیں, کس چیز پر ڈسکس کرنا چاہ رہے ہیں کہ امیر المومنین علیہ السلام مخلوقات کی معرفت کے ذریعے سے خالق کی معرفت کیوں کرتا ہے. جیسے میں نے کہا کہ ہمارا لیول وہ نہیں ہے وہ پلا والا کہ ہم پیغمبر کو سراج منیر دیکھیں اور کتاب کو روشن و مہین نور دیکھیں, میں اس مقام میں ان ظواہر میں ان خطبات کی میں آپ کو سامنے نشاندہی کر دوں. تین خطبات, ایک خطبہ نمبر ہے 153 153, جس میں آپ نے چنگادڑ کی جنگت کے بارے میں بیان کروائے. دوسرا خطبہ ہے 163 163, جس میں آپ نے مور کی جنگت کے بارے میں تاؤس اس کی جنگت کے بارے میں اس کی حکمت بیان کروائی. اور تیسرا خطبہ ہے 183, جس میں آپ نے چونٹی کے بارے میں بیان کروایا. میرے نظر بناوا میں آپ کے کلمات میں تفصیلی بیان تین مخلوقات کے تین حیوانات کے حوالے سے ملتا ہے کہ جن کے ذریعے سے آپ نے معرفت خدا کی جانب متوجہ کرایا ہے. ایک ان میں چنگادڑ 153, دوسرا مور 163 اور تیسرا چونٹی 183, صحیح. اور اس کے علاوہ جس خطبے کی طرف میں نے آپ کو متوجہ کرانے کی کوشش کی, جس میں توحید مکمل توحید اور اعلیٰ ترین مطالب کے ساتھ آئی ہوئی وہ 184. یہ بنیادی خود بات کہ اگر آپ ان کو سمجھنے کے قابل ہو جائیں تو یقیناً ایک دریائے معرفت ہے, بحر معرفت کے لیے ہمیں نصیب ہو سکتا ہے. اس وقت جو میں بیان کرنا چاہ رہا ہوں یہ بہت اچھی گفتگو نظر وہ میں چاہ کہ آپ کو پڑھ کے میں سناؤں. یہ کہ کتاب میں شاید کبھی بھی مل رہی ہو, آئمہ طاہرین علیہ السلام کا کائناتی تصور اردو میں فارسی سے ترجمہ ہوئی ہے, اور یہ میرے پاس تقریباً 25 سال پرانی کتاب ہے, اور اس کے معلق ہیں محمدی غیر شہری, جن کی کافی کتابیں نہیں ہیں عقائد کے حوالے سے, محمدی غیر شہری انہوں نے لکھی اور اس میں انہوں نے جمع کی ہیں بہار المار سے اور کافی شیخ صدوق کی کتابوں سے اور ان سے, کہ جہاں پر آئمہ طاہرین علیہ السلام کے مکالمات اور مباحث خاص طور سے توحید کے حوالے سے. توحید اور آئمہ میں بھی اس کی کچھ چیزیں ہیں, توحید اور آئمہ تو ہمارے پچھلے آئے میں لکھی ہے, توحید اور آئمہ میں بھی ایسے کئی وہ ہیں, بلکہ توحید اور آئمہ میں شاید یہ واقعی زیادہ تفصیل سے امام صادق علیہ السلام کے قریبی اصحاب میں سے, جیسے آپ نے سنا ہوگا کہ جن کے ساتھ امام علیہ السلام نے علمی مباحثات, ان میں ایک مفسر بن عمیر کہ جنہوں نے امام علیہ السلام کے کلمات پر اتصالہ بھی ترتیب دیا تھا توحید مفضل کے نام سے، کہ آپ نے فرمایا کہ تم میرے پاس آیا کرو کہ میں توحید کے حوالے سے، جس میں ایک مرتبہ آپ نے کچھ مخلوقات کے حوالے سے، ایک مرتبہ انسانی جسم کے حوالے سے، ایک مرتبہ کسی اور چیز کے حوالے سے، میں چار پانچ نشستیں ہیں جس میں آپ نے مختلف مخلوقات کے ریفرنس سے توحید کو سمجھایا۔ ایک مفسر میں عمیر، ان کے ساتھ آپ کی گفتگو جیسے آپ کے آج کے زمانے میں بہت سائنٹیفک ہے۔ دوسرے جابر بن حیان، جابر بن حیان کے ساتھ بھی امام علیہ السلام کی گفتگو بہت مزیدار ہے، کیونکہ جابر خود ایک سائنسی یا علمی ذوق رکھنے والا شخص، اور امام علیہ السلام نے جس چیز کو سب سے زیادہ انکریج کیا ہے پانچویں اور چھٹے امام نے، وہ کیا ہے کہ کھل کے سوال کرو۔ پانچویں اور چھٹے امام نے اپنے شاگردوں میں جو چیز ڈالی ہے وہ کیا ہے کہ علمی جستجو اور سوال، انہیں کھل کے آپ سوال کریں، یہ نہیں آپ دیکھیں گے آپ کے سامنے امام تو اس کی وجہ سے آپ سوال کرنے سے روک رہے ہیں، ایسا نہیں ہے، آپ کے ذہن میں جو بات آ رہی ہے وہ پوچھیں۔ تو جاوید نے بھی بہت اچھے اچھے سوالات کیے ہیں اور امام علیہ السلام کے بیچ میں جوابات شاید پہلے فوراً سلام چکا ہوں۔ مفصل نے خط لکھا امام علیہ السلام کو کہ ہمارے معاشرے میں کچھ لوگ ایسے پیدا ہو گئے ہیں کہ جو وجود خدا کے منکر ہیں، اور نہ صرف خود منکر ہیں بلکہ دوسرے لوگوں کے ساتھ بحث و مباحثہ کر کے ان کو بھی فائدہ کرنے کی کوشش کر رہے ہیں، دہلی قسم کے بعد۔ تو اس میں امام علیہ السلام سے درخواست کی کہ ان کے شبہات کی رد میں آپ کوئی کتاب لکھیں، کچھ لکھیں جو ہم منتشر کریں گے، ہمارے لیے وہ ہدایت ہے۔ امام فرماتے ہیں، انہوں جواب میں لکھتے ہیں کہ خدا نے انسان کو جو نعمتیں عنایت فرمائی ہیں ان میں سے اہم ترین نعمت خدا شناسی کی فطرت ہے، یعنی یہ جو خدا شناسی ہے یہ انسان کی فطرت میں ہے، یہ ذہن میں ہے کہ قدرت پر ہم نے بات کی تفصیل سے۔ خدا شناسی انسان کی فطرت میں ہے، اور یہ عہد کب لیا گیا؟ علم، یعنی کہ وہ کا من بنی آدم من ظہور ہیں ذریتا ہوں وہ اشد ہم آیا الفسین الس قدرت پال والا، یہ کیا ہے؟ یہ عہد فطرت ہے، مثال کے طور کہ جب ہم نے بنی آدم کی پشت سے ان کی ذریت کو نکالا، انہیں ان کے نفسوں پر گواہ بنایا، اور اب میں نہیں کہہ سکتا کہا، کیونکہ قرآن میں کہا نہیں، بغیر کہے وہ کیا رسول رکھ دے گا، تو اس لیے میں لفظ اپنی طرف سے جوڑ نہیں سکتا، کہا اشہد احم علی انفسہم الاسطر رکھ دے گا، نفسوں پر جواب بنایا اور الست رب سے کہوں میں تمہارا رب نہیں پال والا، انہوں نے جواب میں کہا گیا شہید ہوں ہم گواہی دیں۔ تو یہ کیا ہے؟ یہ پہلے فطری خدا شناسی انسان کی فطرت میں شامل ہے۔ تو آپ فرماتے ہیں کہ اللہ نے انسان کو جو نعمتیں عنایت پر پائی ہیں ان میں سے ایک نعمت وہ فطرت ہے کہ جو خدا کو پہچانتی ہے، وہ فطرت ہے جس کے ساتھ ہر انسان کو حل کیا، اور وہ فطرت خدا کو پہچانتی ہے، اور خدا نے اپنی شناخت فطرت کو کرانے کے بعد بھی انسان کی مزید ہدایت کے لیے کتابوں نبی اور نازل کر، یعنی فطرت میں اس چیز کو رکھنے کے بعد مزید احسان فرمائے کتاب اور تعلقات کے ذریعے سے۔ مجھے اپنی زندگی کی قسم، امام فرمائے مجھے اپنی زندگی کی قسم کہ خدا نے اپنی پہچان کرانے میں، اپنی معرفت عطا کرنے میں ان نادان لوگوں کے لیے کوئی چیز چھوڑنی ہے، یعنی پوپلن کی بات نہیں، میں بابا کی خدمت میں ایسے ہوں، بہت عجیب اسٹرائکنگ چیز۔ قرآن کریم میں آپ کو یہ ملے گا کہ قرآن کی کتاب مومنین کے لیے ہدایت، متقین کے لیے ہدایت، لیکن جہاں تک مجھے یاد آ رہا ہے یہ نہیں ملے گا کہ عقل مندوں کے لیے ہدایت ہے۔ اولوالالباب وہ افراد कि जिनकी अपने सांप को शफाफ और कामिल होते हैं उनके लिए फलाने लफ्ज इस्तेमाल किया बोलो लगभग तकरीबन 8 मकाम मेरे जहन में है कि कहां कहां पर सूरह आले इमरान में 2 मरतबा सूरह रात में 1 मरतबा 3 मरतबा सूरह जुमर में बोले अल्लाह का लफ्ज आया और 1 मरतबा सूरह फौर में हर जगह पर यह है कि इन नमा या तजक्करो बोले अल्लाह कि ये जो कुछ भी निशानियां हैं अलामतें हैं किताब हैं खुदा की तरफ से जो कुछ भी है ये उलिल अलबाब के लिए हिदायत नहीं है तजक्कर है क्या बताएं तो बताओ हिदायत का मतलब ये है कि इंसान गुमराही का शिकार है और ये चीज आपको गुमराही से निकाल कर हिदायत के आगे लगती है तजक्कर का मतलब याद दहानी एक बात आप पहले से जानते हैं आपको जब याद दिला जाएगी जिन्हें जिनकी अपने कामिल हैं वो इस कुरान को पहले से जानते हैं कुरान उनके लिए तो नई बात ही कर रहा है नई बात उनके लिए है जो अभी अभी ईमान लाए जो अब मुत्तकी बनने की कोशिश कर रहे हैं नई बात उनके लिए लेकिन जिनकी अपने कमाल पर पहुंची हुए हैं और मुख्तलिफ किस्म की जो गर्द है डस्ट और डर्ट और फिल्ट होती है जो इंसान की फितरत पर फितरत के आईने पर पर्दा डालती है जो उससे पाक है उनके लिए वो सिर्फ कोई मिसाल पर फितरत नहीं दोहराया जा रहा है कुरान को नहीं मत होगी हर जगह इन्नमा या तो वक्त करो बोलेगा कि इन्ना की बात लेकर जिक्र आने बोले अलबाग बोले अलबाग के लिए कुरान तजक्कर है आप फरमाते हैं कि खुदा ने अपनी मारिफत के अदा करने में इन नादान लोगों के हवाले से कोई चीज छोड़ी नहीं है क्योंकि वो अपनी तकलीफ के हैरत अंगेज निजाम और उनको आश्कार करने वाली तंजीम के जरिए से अपनी मारिफत लोगों को अदा करता है यह दो चीज आप फरमा रहे हैं एक खुद क्रिएशन की कॉम्प्लेक्सिटी इन्हें तकलीफ हैरत अंगेज और दूसरा ये कि ये सारा निजाम में मखलूकात जिस तरीके से मैनेज हो रहा है जिस तरीके से इसकी तदबीर हो रही है वो उसको हैरान करेंगे दो चीजों के आपने कहेंगे दो चीजों के जरिए तो तुम पकड़ सकते हो एक ये कि खुद मखलूक तो किस अंदाज से करेंगे मखलूक के अंदर क्या कमा रहा है और दूसरा इस बात को समझो कि मखलूकात के जो निजाम की तदबीर है वो कितनी हैरान करेंगे कि हम लोग भी जो बायोलॉजी वगैरह में उसमें पढ़ते हैं इको सिस्टम के हमारे जिन आप उसी को देते हैं जो नाइट्रोजन साइकिल है ऑक्सीजन साइकिल है किस तरीके से खुदा सारे निजाम पर रख करता है कि आपकी फजा में ऑक्सीजन और नाइट्रोजन की 1% बाकी रहती इतने सारे इंसान उससे सांस भी ले रहे हैं सांस फेंक भी रहे हैं हाथ भी लग रही है सब कुछ हो रहा है लेकिन जो उसकी परसेंटेज है वो बाकी हवा आपके लिए खराब नहीं इसी तरीके से पानी के निजाम को हम देखें पानी एक्स्ट्रा ही सप्लाई हो रहा है इस जमीन पर जितना पानी है सब कैसा वही घूम रहा है वही पानी घूम रहा है लेकिन वो तमाम इंसानों की जरूरत की हिफाजत कर रहा है ये क्या है कि निजाम ये तंजीम है बदल कि जिसके जरिए से उसने मखलूकात के उमूर को मुनज़्ज़म किया है वरना अगर ये तंजीम ना होती तो मखलूकात पर जिंदगी गुजारने के काबिल नहीं थे जिंदगी की वजह से इसके बाद आप ये फरमाते हैं कि तेरा हक मुझे पहुंचा जो कुछ तूने मुझसे चाहा और बाज मंत्री ने खुदा में से कुछ ने मुझसे जो बहस गुफ्तगु की है उनमें से एक का हाल में तुझे लेके भेजता हूं यानी खुदा ने मैं अपना हाल अपनी एक बहस का हाल सुना है एक तबीब जो हिंदुस्तान के शहरों में से किसी शहर का बाशिंदा था मेरे पास अक्सर आया करता था और हमेशा अपने अकीदे के बारे में मुझसे बहस करता था एक रोज इस हालत में कि जब वो दवा तैयार करने के लिए एक छोटा सा फल होता है हलीला हलीला किस किस्म का फल होता है कि जिसको तबीब इस्तेमाल करते हैं दवा के लिए छिलका बैरूनी सख्त होता है और अंदर से खुश उसका गुठली और उसका जो मवाद इन्हें जैसे हम समझ लें अखरोट के शक्ल अखरोट के तरीके का इस तरह की चीज के जिसमें सही नहीं है अंदर तरी नहीं, तरावट नहीं, खुश्की, उसका जो गूदा है वापस है वो भी खुश है और वो भी छोटा सा कि वो इसको हरीला कूटने में मशगूल था, उसने मुझसे रह छेड़ दी कि ये आलम ये जहान हमेशा था और हमेशा रहेगा, यानी कि आलम के कदीम होने के पाए एक तरफ उगता है दूसरा चला जाता है, एक इंसान पैदा होता है दूसरा मर जाता है, यानी एक नेवर एंडिंग साइकिल ऑफ बर्थ एंड डेथ, पैदा होने और मरने की एक लामतरानी साइकिल है, जहान भी हमेशा से है और ये सिलसिला भी हमेशा रहेगा, ना कोई इसका पैदा करने वाला ना कोई इसका मरा पे। उसने इस तरह ख्याल किया जैसे होते हैं कि एक शख्स को थोड़ा सा आप इरिटेट भी करना चाहते हैं कि शायद ये सोच रहा था कि इस किस्म की बातों से कोई इसकी दलील हमारे पास नहीं है और मैं खुदा को सिर्फ एक अकीदे के तौर पर या अपने आबाओ अजदाद की सुन्नत के तौर पर मानता हूं, लेकिन ये इमाम को जुमला बहुत मानते हैं कि शायद वो मेरे बारे में ये समझ रहा था कि मेरा खुदा पर जो यकीन है वो या सिर्फ एक अकीदा है कि बस एक बात मैंने मान ली, या आबाओ अजदाद की सुन्नत है जो वैसे में हमें मिली। ठीक है, जैसे बड़ों ने छोड़ा वैसे में और छोटों ने तकलीफ में पा लिया, वो शायद ये समझ के मुझसे बात कर रहा था। उसके बाद उसने मुझसे कहा कि इस पर नजर करते हुए कि वाहिद शनाख्त की राह हिस है, यानी वो मरीज उसने जुमला आगे बढ़ाया कि मेरी नजर में चीजों को पहचानने की सिर्फ दिख रहा है एक रास्ता है और वो रास्ता है हिस सेंसेस, जाहिरी हवास, जिस्मानी लम्स महसूसा। तो अब आप मुझे बताइए कि आप किस रास्ते से खुदा को शनाख्त करते हैं, यानी वाहिद शनाख्त की राह सिर्फ है सेंस है, आप किस रास्ते से खुदा को शनाख्त करते हैं। इमाम ने फरमाया अकल की राह से, कि मैं खुदा को पहचानता हूं अकल के रास्ते से। वो तभी कहता है कि अकल बगैर हवा से हमसा के किसी चीज का इदराक नहीं कर सकती, यानी जब तक हवास अपन की मदद ना करें उस वक्त तक अपन लोग से किसी भी चीज को नहीं पहचानती, या आप कानों के जरिए से सुनते हैं तो अपन जानती है कि कुछ है, या आंखों के जरिए से देखते हैं, या हाथ से छूते हैं, या आराम से चखते हैं, इन पांच हवास के बगैर अपन किसी चीज को नहीं पहचानती। तो फिर आप खुदा को कैसे पहचानते हैं, खुदा न छुआ जा सकता है न सुना जा सकता है। इमाम ने फरमाया कि कब इसके कि हम अपनी बाकायदा बहस का आगाज करें, मैं उससे एक बात कहना चाहता हूं। उसने कहा कीजिए, आपने फरमाया कि तू खुदा के वजूद का मुमकिन है और मैं उसका मुतरिक हूं, तो असली वाकया यही होगा कि हम में से एक दुरुस्त है एक गलत, यानी जब एक चीज कंट्राडिक्टरी है, एक कहता है कहता नहीं, तो दो ही सूर्तें हो सकती हैं, यानी यह हां कहने वाला सही है या हां कहने वाला सही, तीसरी तो कोई राय नहीं। क्या इसके अलावा भी कोई और रास्ता है, कबीर ने कहा नहीं। इमाम ने फरमाया अगर हकीकत में तेरा अकीदा दुरुस्त है तो क्या मेरे लिए कोई खतरा है। उसने कहा नहीं। और इमाम कहते हैं अगर मेरा अकीदा दुरुस्त निकला तो उस सूरत में तेरे लिए कितना खतरा है, भाई तुम कह रहे हो खुदा नहीं है, मैं कह रहा हूं है। अगर खुदा नहीं है और यही बात दुरुस्त निकली तो मुझे कोई नुकसान नहीं होगा, इसलिए कि मैं फर्जी चीज के जज्बात पर इशरार कर रहा नहीं थी कि नहीं थी। लेकिन अगर वाकई खुदा है और हिसाब लेने वाला है और तुम उसके मन पे रहो तो कितनी मुश्किल में बदल गया, तो वो कहने लगा क्यों मैं भी मुश्किल में फंसूंगा, इस इमाम पर बात है इस बना पर कि हम में से एक दूरंदेश और निजात से नजदीक तर होगा और दूसरा बदबख्ती से नजदीक तर हो जाएगा। इसलिए खुदा के ना होने का मतलब यह है कि जो चीज आए तेरा कुछ नहीं होता, ठीक है, खुदा के ना होने का मतलब जिसका जो भी चाहे तेरे कोई फर्क नहीं पड़ता, लेकिन खुदा के होने का मतलब यह है कि ये करोगे तो निजात पाओगे, ये करोगे तो बर्बाद हो जाओगे, यानी फिर एक सआदत और शकावत की सूरत निकल आती है। खुदा के ना होने में ना सआदत है ना शकावत, कुछ नहीं, हर चीज बराबर, बुरा भी वैसे अच्छा भी वैसे। तो हमने किस चीज को ध्यान में रखो, यानी एक दलील अपनी आपने उसके ध्यान में डाली कि देखो ये इस बात पर बता रही हो, लेकिन वो कहते हैं लेकिन इसके लिए हमारा पड़ता है। मैं तो यकीन के साथ बात कर रहा हूँ कि खुदा नहीं है, आप एक भगवान की बुनियाद पर ये सारी बातें कर रहे हैं, इससे मुझे नहीं पता पड़ता, मैं बात नहीं करता कि खुदा है नहीं। इमाम फरमाते हैं कि अच्छा तुम तो मुझे एक चीज ये बताओ कि तुम्हारे पास खुदा के ना होने की दलील क्या है। इस जुमले का बात दीजिएगा, ये बहुत गहरी बात है, यानी तुम ये कह रहे हो कि खुदा नहीं है और उसके लिए तुम दलील क्या पेश कर रहे हो कि जो चीज हवास से नहीं, हवास की पकड़ में नहीं आती वो भी बुझी। तो क्योंकि खुदा हवास से नहीं पहचाना जाता इसलिए नहीं है। इमाम ने फरमाया कि ये खुदा के ना होने पर काफी दलील नहीं है। क्यों काफी दलील नहीं है? क्या तू सारी दुनिया में घूम लिया? आप उससे पूछना, क्या तुमने सारी दुनिया का सफर कर लिया? इस दुनिया में जितनी काबिल महसूस चीजें हैं सबको महसूस कर लिया है? इस दुनिया में जितनी चीजें हवास से इदराक की जा सकती हैं क्या सबके सब तुमने हवास से इदराक कर लिया? हर चीज देखी, तो कहता नहीं मैंने वैसा नहीं की, मैंने ऐसी कोई वस्तु भी नहीं की। तो हमने फरमाया कि अब तू कैसे ये कह सकता है, हो सकता है कि कोई मकान ऐसा हो सकता है कि कोई जगह ऐसी हो, कोई मौका ऐसा हो कि जहां पर तू ना पहुंचा हो और वहां पर खुदा, वहां पर कोई ऐसी चीज हो। तो उसने कहा हाँ मैं तो नहीं जानता कि शायद कि वहां कोई मदद वजूद रखता है या नहीं रखता। तो इमाम ने फरमाया कि अब तू कम अज कम एक कदम आगे आया है, अब तेरा यकीन जो वजूद खुदा से इनकार के बारे में था वो अब शक में बदल गया। अब तेरा यकीन जो था मुमकिन है, तेरा इनकार शक में बदला, अब मैं उम्मीद करता हूं कि इंशाल्लाह इस बात में तब्दील हो जाए। वो कहते हैं कि मैं कैसे यकीन करूं, मैं किस तरीके से यकीन कर लूं खुदा पर जबकि मैंने हवा से जवाब नहीं जाते कोई की रट। इमाम ने फरमाया कि ये जो हरीला तेरे हाथ में है कि जिससे तू दवा बनाना चाहता है, अगर मैं इसी से खुदा को साबित कर दूं, अगर मैं इसी से खुदा को साबित कर दूं तो उसने कहा इससे अच्छी बात क्या हो सकती, क्योंकि ये चीज तो मेरे सामने है और तजुर्बे से बात समझ में आ रही कि आप कहें ये तो बहुत ही अच्छी बात। इमाम फरमाते हैं कि हाँ मैं भी यही चाहता हूं कि इस खलीजे की राह से तेरे लिए साबित करूं, क्योंकि ये तुझसे नजदीक तरीन चीजों में से है और अगर इससे नजदीक तक किसी चीज को तू जानता होता तो मैं उसके जरिए से तुझको समझाता, इसलिए कि तू किसी भी चीज को ले आए उसकी एक खास तरकीब है और तरकीब के अंदर एक खास नस्ल, तू किसी भी चीज को ले आए मखलूकात उसके अंदर एक तरकीब, एक डेफिनेट कंपोजिशन और इस कंपोजिशन के साथ उसमें एक नस्ल, ये दो चीजें खुदा का सबूत, इससे बढ़कर और कोई सबूत ही नहीं होता हकीक और मदद रखा लगता। जब इमाम पूछते हैं क्या तू इस खरीदे को देखता है, उसने मैं जहां देखता हूं। आपने पूछा कि क्या वो चीज जो इसके अंदर पिन्हा है, यानी अभी तो तुम हम पोस्ट को देख रहे हैं, फोन को देख रहे हैं, जो चीज इसके अंदर मौजूद है उसका मुशाहिदा कर रहा है, उसने कहा जब तक मैं देखूंगा नहीं कैसे कर सकता हूं। इमाम पूछते हैं क्या तू इस बात को कबूल करता है कि इसके अंदर एक बूदा है, या इसका एक वाक्स है और एक गुठली जिसको तू नहीं देखा? उसने कहा जब मैंने देखी नहीं तो मैं क्या जानू, शायद इसमें कुछ ना। हम आप देखते हैं कि इमाम के इस्तदलाल और किस हद तक इजाजत देते हैं लोगों को बात करने की। मैं इमाम यहां पर रोक के एक छोटी सी चीज मैं कहूं कि